الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا محمدا عبده ورسوله أرسله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا فصلى الله عليه وسلم تسليما كثيرا كثيرا أما بعد عن الحارث الأشعري رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم آمركم بخمس بالجماعة والسمع والطاعة والهجرة والجهاد في سبيل الله او كما قال صلى الله عليه وسلم اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه آمین یا رب العالمین. محترم سامعین، آج پھر صورت ایسی بنی ہے کہ محترم بانی تنظیم ڈاکٹر اسرار احمد صاحب بھی لاہور میں نہیں ہیں، اور اسی طرح امیر تنظیم اسلامی محترم حافظ عاکف سعید صاحب کو بھی لاہور سے باہر جانا پڑا، اس لیے یہ خطاب جمعہ کی ذمہ داری میرے کاندھوں پر ڈال دی گئی، میں حاضر ہو گیا ہوں. ابھی چند جمعے قبل مجھے یہاں پر حاضری کا پہلے بھی موقع ملا تھا، اس میں میں نے سورہ توبہ کی دو آیات کے حوالے سے ایک مومن کی زندگی کا پورا لائحہ عمل آپ کے سامنے رکھنے کی کوشش کی تھی. آج نبی اکرم صلی اللہ علیہ وسلم کے ایک بہت ہی مختصر فرمان مبارک کے حوالے سے پھر وہی باتیں ایک مختلف انداز میں آپ کے سامنے رکھنے کی کوشش کروں گا. یہاں پر گفتگو کرتے ہوئے واقعتاً بہت حجاب محسوس ہوتا ہے، اس لیے کہ اس مسجد میں ملت اسلامیہ کے ایک عظیم فرزند محترم ڈاکٹر اسرار احمد صاحب، جو ایک عظیم سکالر بھی ہیں اور بہت بڑے عالم دین بھی ہیں، وہ گزشتہ 16-17 سال سے اس مسجد میں خطاب جمعہ کی ذمہ داری ادا کرتے رہے ہیں، اور اس کے بعد اب ان کے فرزند ارجمد محترم عاکف سعید صاحب جو ہیں وہ اس ذمہ داری کو ادا کر رہے ہیں. باتیں وہی ہیں جو بار بار مختلف پیرایوں میں ہمارے سامنے آتی رہتی ہیں، اور قرآن مجید کبھی اگر مطالعہ کیا جائے تو اس میں بھی باتیں چند ہیں، لیکن ان کو بار بار مختلف پیرایوں میں مختلف اسلوبوں میں دہرایا جاتا ہے. تصریف آیات ہے، مختلف اسلوبوں سے بات کو سامنے لایا جاتا ہے. تو اصل میں تو تذکیر اور یاد دہانی ہے، کلا انہا تذکرہ، جیسے قرآن مجید اپنے آپ کو تذکرہ کہتا ہے، یاد دہانی کروا رہا ہے. اصل جو معرفت ربانی ہے وہ تو ہمارے اندر اللہ تعالیٰ نے ان بلٹ رکھی ہوئی ہے، وہ روح ربانی جو ہمارے اندر پھونکی گئی، جس کی وجہ سے ہم اشرف المخلوقات کہلائے، اس روح ربانی کی وجہ سے ہمارے اندر وہ اللہ کی معرفت، اللہ کی پہچان کا وہ دیا روشن ہے. لیکن یہ کہ ماحول کے اثرات اس کو گدلا کر دیتے ہیں، मुख्तलिफ तासुबात की पट्टियां उस पर हम बांध लेते हैं, जिसकी वजह से वो हकायक जो है वो मुनाकिस नहीं हो पाते। कुरान मजीद इसीलिए अपने आप को तज़किरा कहता है और उसकी जो जुमले हैं उनको आयात कहा जाता है। आयत का मतलब निशानी, जिसको देखकर असल हकीकत याद आ जाए। तो असल में तो वही हकायक हैं जिनको बार बार याद दिलाने की एक कोशिश है कि जो यहां पर भी एक तवील अरसे से हो रही है। आज मैंने इसी कोशिश के लिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का एक फरमान मुंतखब किया है, और यह फरमान भी ऐसा है कि जो बारहा आपके सामने यहां पर पेश किया गया, उसकी वजाहत और तशरीह भी बयान की गई, लेकिन मैं भी आज उसी फरमान मुबारक के जरिए से कुछ बातें हैं कि जो आपकी खिदमत में अर्ज करना चाहता हूं। ये फरमान हजरत हारिस अशरी रजी अल्लाह ताला अन्हो ने इसको कोट किया है, वो इसके रावी हैं। वो कहते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आमुरुकुम बिखम्सिन, मैं तुम्हें पांच बातों का हुक्म दे रहा हूं। और एक दूसरी हदीस के अल्फाज उसमें यह भी इजाफा है कि अल्लाहु अमरनी बिहिन्ना, अल्लाह ने मुझे इन पांच बातों का हुक्म दिया है। और वो पांच बातें कौन सी हैं? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, सहाय सित्ता में से तिर्मजी जो सही किताब है उसके अंदर ये मौजूद है। पांच बातें कौन सी हैं कि बिल जमाते व सम व ताते वल हिजरत वल जिहाद फी सबीलिल्लाह। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस एक जुमले में एक मुसलमान की पूरी जिंदगी का लाहे अमल है कि जो पेश कर दिया है। ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का एजाज है। वो खुद फरमाते हैं कि उतीतु जवामिउल कलिम, मुझे बहुत जामे कलिमात अता किए गए। जैसे मैंने पिछली मरतबा भी उन दो आयात के हवाले से अर्ज किया था कि जैसे कहा जाता है कि दरिया को कूजे में बंद कर दिया गया, वाकयतन उन दो आयात के अंदर भी समंदर को बंद करने वाली बात थी। और इस एक जुमले में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने वो बात फरमाई है कि जो एक मोमिन की जिंदगी को पूरा लाया अमल अता करती है। उस हवाले से हमें इस पर गौर करना है। एक और हदीस भी आपने अक्सर सुनी होगी, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बुनियल इस्लामु अला खम्सिन, इस्लाम की बुनियाद पांच चीजों पर है। वो पांच चीजें हम सबको मालूम हैं, कलमा शहादत है कि कोई शख्स यह गवाही दे कि अल्लाह के सिवा कोई माबूद नहीं और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उसके बंदे और रसूल हैं, और नमाज को कायम करे, जकात को अदा करे, रमजान के रोजे रखे, और अगर उसे हज बैतुल्लाह की सआदत वहां तक पहुंचने की तौफीक हो, उसके पास उसका ज़ादे राह मौजूद हो, तो वो वहां का हज करे, बैतुल्लाह का हज करे। ये पांच बातें हैं कि जो इस्लाम की बुनियाद हैं। इन दोनों हदीसों का अगर हम तकाबुल करें तो इस हदीस में तो एक नरेशन है, एक बयान है, एक हकीकत को वाजे किया गया है कि हमारे दीन इस्लाम की बुनियाद पांच चीजों पर है। लेकिन इसके मुकाबले में जो हदीस मैंने पहले आपके सामने रखी है उसमें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का ताकीदी हुक्म हमारे सामने आ रहा। कि मैं तुम्हें पांच बातों का हुक्म देता हूं। अना आमरुकुम बिखम्सिन, अमर जिसको हम कहते हैं, आमिर का लफ्ज भी हम इस्तेमाल करते हैं, जो हाकिम होता है, जिसका हुक्म चलता है उसको हम आमिर कहते हैं। अमीर इसी से बना है, जो हुक्म देने वाला शख्स है। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं तुम्हें पांच बातों का हुक्म दे रहा हूं। सबसे पहली बात क्या है? बिल जमा, जमाती जिंदगी इख्तियार करो, इज्तिमाइयत को इख्तियार करो। इंसान वैसे ही मिलजुल कर रहने वाली मखलूक है, लेकिन यह कि इस्लाम का तकाजा इससे आगे बढ़कर है कि इंसान जमाती जिंदगी इस अंदाज में इख्तियार करे कि वो डिसिप्लिन्ड हो, ऑर्गेनाइज्ड हो, जिसकी बात आगे हमारे सामने आ रही है। दूसरी और तीसरी बात यही है, लेकिन यह कि इस बात को हमें पहले अच्छी तरह से समझना चाहिए कि यह जमाती जिंदगी से क्या मुराद है। जमाती जिंदगी से मुराद यह है कि एक नज्म के अंदर इंसान मुंसलिक होकर नज्म के साथ जिंदगी बसर करे। इस वक्त कुर्रा अरज पर तकरीबन 1.5 अरब के करीब मुसलमान हैं। इन मुसलमानों को एक नज्म में परोने वाली शय कौन सी है? वो खिलाफत का निजाम था कि जिसने पूरी उम्मत मुस्लिमा को एक पूरे नज्म के अंदर परो रखा था। एक खलीफा और बाकी सब लोग जो हैं वो उसके मातहत हैं, चाहे ममालिक कितने ही हों वो उसके सूबे करार पाएंगे, लेकिन ये कि उसका हाकिम एक ही होना चाहिए। इस्लाम की रूह से तो एक खलीफा की मौजूदगी में अगर कोई दूसरा शख्स खिलाफत का ऐलान करता है तो उसको कत्ल कर देने का हुक्म। तो जमाती जिंदगी का तकाजा क्या है कि ये 1.5 अरब मुसलमानों पर मुश्तमिल मुसलमान जो हैं, मुश्तमिल उम्मत जो है, इसको मिल्लत वाहिदा होना चाहिए, एक उम्मत होना चाहिए, इसका एक खलीफा होना चाहिए। और वाकईतन अगर ऐसा हो गया होता या ऐसा हो जाए कि ये 1.5 अरब इंसान और ये 57 ममालिक पर मुश्तमिल ये उम्मत वाहिदा अगर एक खलीफा के ऑर्डर पर हरकत करने लग जाए तो आप अंदाजा कीजिए कि इस मिल्लत वाहिदा में कितनी कुव्वत पैदा हो जाए अगर इसको इस एक नज्म के अंदर परो लिया जाए। 57 ममालिक, उनके अंदर जो वसाइल हैं उसमें भी कोई कमी नहीं है, किसी एतबार से भी कमी नहीं है। टैलेंट जो है वो इंतहा दर्जे का टैलेंट भी मौजूद है, वसाइल भी हर तरह के अल्लाह ने अता कर रखे हैं, किसी चीज की कमी नहीं है। लेकिन कमी किस चीज की है कि हमने इस्लाम की ये तालीम जो है इसको इख्तियार नहीं किया कि जमाती जिंदगी इख्तियार करो। हमारी बदकिस्मती का आलम तो यह है कि वो खिलाफत तो बड़ी दूर की बात है, ये जो नाम निहाद इस्लामी मुल्क जिसको हम कहते हैं या कहना चाहिए, इनमें रहने वाले मुसलमानों के अंदर भी हम देखते हैं कि मुख्तलिफ तासुबात मौजूद हैं, वहां भी वो यकरंगी मौजूद नहीं है। किसी एक मुल्क के अंदर भी वो खिलाफत का निजाम मौजूद नहीं है कि जो इस्लाम का तकाजा है, जो इस्लाम चाहता है कि एक खलीफा हो, उसके ऑर्डर पर पूरा निजाम जो है वो आगे चले। और यही वजह है कि आज ये जिल्लत और रुसवाई जो है वो हमारा मुकद्दर बनी हुई है। जो बिखरे हुए दानों की तरह हम लोग पूरी दुनिया के अंदर जुल्म का शिकार हैं, उसका असल सबब यही है कि हम किसी नज्म के अंदर अपने आप को हमने ऑर्गेनाइज नहीं किया हुआ। अलामा इकबाल ने वही बात इसी अंदाज में कही थी कि हैं क्यों जलील आज के कल तक न थी पसंद, गुस्ताखी ये फरिश्ता हमारी जनाब में। तो उसका असल सबब यही है कि हमने उस नज्म को जो है वो दरहम बरहम कर रखा है, उसका कोई तसव्वुर ही मौजूद नहीं है। हालांकि ये खिलाफत का निजाम जो है ये 1924 तक बरकरार था जैसा कुछ भी था, लेकिन ये कि उस वक्त भी अंग्रेज जो है वो कांपता था उस खिलाफत के निजाम से और उसके नाम से कांपते थे। हालांकि वो इंतहाई मरियल हो चुका था उस वक्त, मर्द बीमार उसको कहा जाता था, लेकिन इसके बावजूद उसका मामला ये था। हम अपने मुल्क का हाल भी देख लें, इसमें भी मुख्तलिफ लोग मुख्तलिफ बोलियां बोल रहे हैं और किस तरह के तासुबात की बुनियाद पर मुख्तलिफ ग्रोहों में हम लोग मुनकसिम हुए हुए हैं। मजलिस अमल के तहत जो एक इकट्ठ हुआ था, जो इज्तिमा हुआ था, उसका हाल भी हमारे सामने है कि किस तरीके से उसके अंदर भी वो नज्म और वो डिसिप्लिन अभी तक कायम नहीं हो सका जो मतलूब था कि उसका एक ऑर्गेनाइजर होता, एक उसका सरबराह होता और सब लोग जो है वो उसकी इताअत करते, उसकी बात को मानते, जैसे एक अमीर की बात को तस्लीम किया जाता है, जैसे एक खलीफा की बात को तस्लीम किया जाता है। लेकिन ये कि इसका भी मामला जो है वो हमें हमारे सामने है कि हर शख्स जो है वो चाहता है कि बस मेरी बात चले, मेरी मर्जी जो है वो यहां पर कायम हो। तो जाहिर है कि इस तरह से तो फिर जो कुछ हो रहा है वो सही हो रहा है, हमारे साथ जो कुछ दुनिया में हो रहा है वो इसका लाजमी नतीजा है। इंफरादी सतह पर भी हम देख लें अपना हाल, खुद अपने गिरेबानों में भी हम मुंह डालकर देखें तो हमारा अपना हाल भी यही है कि हम मुतमईन हैं अपने मामलात के अंदर, किसी की मुदाखलत पसंद नहीं करते, किसी की बात सुनने के लिए हम तैयार नहीं हैं, किसी नज्म में देने के लिए अपने आप को तैयार नहीं है। कि कौन होता है शख्स कोई और कि हम पर वो हुक्म चलाए, हम अपनी मर्जी के मुताबिक जितनी बात जिसकी बात मानना चाहें मान लें, जिसकी बात जितनी बात रद्द करना चाहें कर दें। ये हमारा भी मामला यही है कि हम भी किसी डिसिप्लिन में आने के लिए, किसी इस्लामी डिसिप्लिन में आने के लिए तैयार नहीं है। और ये जाहिर है कि शैतानी और तागूती मर्जी है कि जो हम पूरी कर रहे हैं। शैतान यही चाहता है कि ये बिखरे रहें मुसलमान, इनके अंदर कोई इत्तेहाद और कोई यगानगत पैदा ना हो, जबकि अगर हम गौर करें दीन की तालीमात पर, कुरान मजीद हमें क्या हिदायत दे रहा है। कुरान मजीद कहता है कि या अय्युहल्लज़ीना आमनू कूनू मा सादिकीन, अहले ईमान सच्चे लोगों के साथ रहो। यह हमारी जरूरत होनी चाहिए अगर हम खुद शैतानी हमलों से बचना चाहते हैं, शैतान के पैरोकार बनने से बचना चाहते हैं, तो फिर हमें तो किसी शेल्टर की जरूरत है, हमें तो कोई ऐसी हिफाजती दीवार चाहिए, ऐसा कोई हिफाजती मकान चाहिए जिसके अंदर हम हिफाजत के लिए दाखिल हो जाएं। तो कुरान मजीद का तो हुक्म वाज़ह है बिल्कुल कि या अय्युहल्लज़ीना आमनू कूनू मा सादिकीन, اہل ایمان سچے لوگوں کے ساتھ رہنے کا اہتمام کرو. ہمیں خود تلاش کرنا چاہیے. معاشرے کے اندر بہت سی سوسائٹیاں موجود ہیں، بہت سی جماعتیں موجود ہیں، بہت سی تنظیمیں موجود ہیں. دیکھنا چاہیے ہمیں کہ کون لوگ ہیں کہ جو واقعتاً مخلص ہیں دین کے ساتھ، اور واقعتاً دین کے نفاذ کے لیے اخلاص کے ساتھ جدوجہد کر رہے ہیں. ان کے ہاتھ میں ہاتھ ڈال کر ہمیں ان کو بھی سپورٹ کرنا چاہیے اور اپنے آپ کو بھی سپورٹ کرنا چاہیے. ہمیں بھی سپورٹ کی ضرورت ہے. اور ظاہر ہے کہ کوئی بڑا کام، کوئی دین کا نفاذ کا کام جو ہے وہ تنے تنہا کوئی شخص بھی نہیں کر سکتا. تو اس حوالے سے قرآن مجید ہمیں یہ ہدایت دے رہا ہے کہ تمہیں سچے لوگوں کی صحبت اختیار کرنی چاہیے. سورہ حجرات میں فرمایا کہ انم المؤمنون اخوۃ فاصلحوا بین اخویکم. مومن تو آپس میں بھائی بھائی ہیں، انہیں آپس میں ایک دوسرے کی اصلاح کرتے رہنا چاہیے. ظاہر ہے کہ اگر وہ آپس میں کسی رشتے میں منسلک ہوں گے، کسی جماعتی زندگی کے اندر وہ آپس میں جڑے ہوئے ہوں گے، تو وہ ایک دوسرے کی اصلاح کر سکیں گے، ایک دوسرے کی کوتاہیوں پر نظر رکھ سکیں گے. اگر ہم تنے تنہا زندگی بسر کر رہے ہیں تو ظاہر ہے کہ کوئی ہمارے معاملات میں مداخلت نہیں کر سکتا. اگر ہم کسی کو اس کی اجازت دیں، اور ظاہر ہے کہ کسی ایک نیک اور صالح جماعت کے اندر انسان اگر شامل ہو، تو پھر اس کے امیر کی ذمہ داری بھی ہوتی ہے کہ وہ اپنے اس ساتھی کے اندر اگر کوئی غلط بات دیکھتا ہے تو اس کی وہ اس سے جواب طلبی کرتا ہے، اس کی اصلاح کی کوشش کرتا ہے، اسے سجیسٹ کرتا ہے. اور اسی طرح اس جماعت کے دوسرے ساتھی بھی اس کی اصلاح کے لیے اس کو مشورہ دیتے ہیں، اس کو سمجھاتے ہیں. کسی وقت اگر اس کی ہمت جواب دے رہی ہے تو اسے سپورٹ کرتے ہیں، اسے حوصلہ دیتے ہیں. تو اس لیے فرمایا کہ انم المؤمنون اخوۃ فاصلحوا بین اخویکم. اپنے بھائی کی اصلاح کیا کرو. آپس میں مسلمان جو ہیں وہ ایک دوسرے کی اصلاح کرنے کے پابند ہیں. پھر سورہ صف میں یہ بات بھی آپ نے بار بار یہاں سنی ہے کہ ان اللہ یحب الذین یقاتلون فی سبیلہ صفا. اللہ کو تو محبوب ہیں وہ لوگ کہ جو اللہ کے راستے میں جنگ کرتے ہیں صفیں باندھ کر، آرگنائز ہو کر، ڈسپلنڈ ہو کر. تو یہ بہت سے مضامین ہیں قرآن مجید میں جن سے اس بات کا حکم ملتا ہے، تاثر ملتا ہے کہ مسلمانوں کو آپس میں مجتمع ہو کر، ڈسپلنڈ ہو کر، آرگنائز ہو کر جو ہے وہ زندگی بسر کرنی چاہیے. اور ظاہر ہے کہ ایک مسلمان کی زندگی کا ایک مقصد ہے، اور وہ مقصد کیا ہے کہ اسے اللہ کو راضی کرنا ہے. اللہ راضی کیسے ہوتا ہے اس کو بھی ہمیں سمجھنا ہے. اور یہ بات بار بار یہاں پر بڑی تفصیل کے ساتھ بیان کی جاتی رہی ہے کہ اللہ کو راضی کرنے کے لیے کن کن باتوں پر عمل کرنا ضروری ہے. خود اپنی زندگی میں اللہ کا بندہ بننا ضروری ہے، دوسروں کو اللہ کا بندہ بننے کی دعوت دینا اس میں شامل ہے، اور پھر ایک ایسا نظام قائم کرنے کی ضرورت ہے، ایک ایسا ماحول برپا کرنے کی ضرورت ہے جس میں تمام انسان جو ہے وہ آزادی کے ساتھ اللہ کی بندگی کر سکیں، ان کو بندوں کی غلامی سے نجات دلا کر اللہ کی بندگی کرنے کا ماحول فراہم کیا جائے. یہ وہ اسلامی نظام ہے جس کی کہ ضرورت ہے، اور جس کو قائم کرنے کی جدوجہد کرنا ہر مسلمان کے بنیادی فرائض میں شامل ہے. تو اس حوالے سے یہ ضروری ہے کہ انسان مجتمع ہو کر اس مشن کو جاری رکھنے کی کوشش کرے. ہمارا حال بڑا عجیب ہے. ہم اپنے معاملات کے اندر بڑے مطمئن ہیں، بڑے چین کے ساتھ اپنے معاملات کے اندر مصروف ہیں. ہمارے جو بھی ٹارگیٹس ہم نے دنیا میں بنا رکھے ہیں، कोई स्टेटस को बुलंद करने का टारगेट है, कोई दौलत को जमा करने का टारगेट है, उन टारगेट्स के लिए हमारी सारी जिद्दोजहद, सारी मेहनत, सारी यानी इससे बुलंद तर कोई टारगेट हमारी जिंदगी में शामिल ही नहीं है। हालांकि एक मोमिन की जिंदगी का असल टारगेट तो अल्लाह के दीन की का निफाज होना चाहिए। दुनियावी टारगेट जो पिछली आयत भी मैंने जब पिछली मर्तबा आपको सूरह तौबा की दो आयत पर गुफ्तगू की थी उसमें भी आखिरी जो बात थी, आखिरी बात मोमिन की सिफात के हवाले से वल हाफिजून लिहुदूदिल्लाह, और अल्लाह की हुदूद की हिफाजत करने वाले, अल्लाह की हुदूद अगर कायम हैं तो उनकी हिफाजत करना उनके जिम्मे है, और अगर कायम नहीं है तो पहले अल्लाह की हुदूद पर मबनी निजाम को कायम करना जरूरी है। और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी और सहाबाए किराम की जिंदगी और उनका उस्वा हमारे लिए मौजूद है, हमारे सामने है। उनकी जिंदगी में जो प्रायोरिटीज थी, उनकी तरजीहात थी, वो भी हमारे सामने है कि उन्होंने सारी जिंदगी किन टारगेट्स को हासिल करने पर सर्फ की है। तो इस हवाले से ये कुरान मजीद की हिदायत हैं हमारे लिए। इसी तरह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के भी बेशुमार फरामीन हैं जिसमें इस इज्तिमाइयत की अहमियत जो है वो हमारे सामने वाजे की है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने। लेकिन ये कि हम ये सब कुछ सुनने के बावजूद भी मालूम नहीं किन असबाब की बुनियाद पर उस पर लब्बैक कहने के लिए तैयार नहीं है। अब सुनिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, तिर्मिजी शरीफी की यह भी रिवायत है, हजरत उमर रजी अल्लाह तआला अन्हु इसके रावी हैं, वो कहते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया काला काला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अलैकुम बिल जमा, तुम पर यह जमाती जिंदगी लाजिम है। ये असल में जो इतनी ताकीद आ रही है ये इसमें फायदा हमारा ही है, ये हमारे ही फायदे के लिए सारी तालीमात हैं कि जो कुरान मजीद में मौजूद हैं और सारी तालीमात जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की अहदीस मुबारका में हैं वो भी सारी की सारी हमारे ही फायदे के लिए, कि हम इस दुनिया में भी इफरात और तफरीत के धक्के खाने से बच जाएं और आखिरत में भी हम उस जहन्नम से, उस अजाब भरी जहन्नम से बच जाएं। ये सारी तालीमात का मकसद क्या है? यही है, बशर्ते कि हम इन तालीमात को अपनी जिंदगी में इख्तियार कर लें। उसी के लिए सारी तरगीब, उसी के लिए सारी तशवीक, उसी के लिए ये सारा जोर, उसी के लिए ये खिताब और खुतबा, ये सब कुछ उसी के लिए है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जमाती जिंदगी तुम पर लाजिम है और फिर मुतफर्रिक होने से बचो, इसलिए कि शैतान जो है वो एक के साथ तो शैतान लाजमन होता है। इंसान अगर अपने ही मन में डूबकर जिंदगी बसर कर रहा है तो जाहिर है कि फिर उसका साथी शैतान होता है। ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के मुतअद्दिद फरामीन में ये बात मौजूद है। और फरमाया कि वह हुआ मिनल इस्नैन अबाद, और वो दो से फासले पर चला जाता है, अगर एक से दो हो जाए मोमिन तो फिर वो दूर हट जाता है। और इसी तरीके से अगर कोई शख्स जो है वो जन्नत की खुशबू हासिल करना चाहता है तो उसे चाहिए कि वो जमाती जिंदगी इख्तियार करे, यानी जन्नत में दाखला, जन्नत की खुशबू या जन्नत की नेमतों से मुतमत्ते होना चाहता है तो फिर उसे जमाती जिंदगी इख्तियार करनी चाहिए, इसलिए कि इसमें शैतान से हिफाजत है। जमाती जिंदगी का असल फायदा यही है कि शैतान उस पर हमलावर नहीं हो सकता। एक और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान है कि ये हजरत उमर रजी अल्लाह ताला अन्हु इसके रावी हैं, अन्ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम काला यदुल्लाह अलल जमा, जमात पर अल्लाह की ताईद हासिल होती है, जमात जमात पर अल्लाह का हाथ होता है, अल्लाह की हिफाजत होती है जमात पर। वमन शज्जा शुज्जा फिन्नार, और अगर कोई शख्स अलहदा है, अलहदा जिंदगी बसर कर रहा है, तो वो अलहदा ही जहन्नम के अंदर चला जाएगा, इसलिए कि उसे शैतान अगवा कर लेगा। मकसद यही है कि तन्हा अगर जिंदगी बसर कर रहा है इंसान, उसने अपने आप को अपने नफ्स के हवाले कर दिया है, किसी और डिसिप्लिन के हवाले नहीं किया उसने, तो जाहिर है कि फिर उसका नफ्स है जो उसको हुक्म दे रहा है, और उसमें उसका नफ्स जो है वो उसको, शैतान जो है वो उसके नफ्स पर फूंके मार रहा है। युवस्विसु फी सुदूर इन्नास, वो हर इंसान के नफ्स पर जो है वो थोथनी लगाकर बैठा हुआ है, और जैसे ही उसको मौका मिलता है वो उस पर फूंके मारकर उसे अगवा करने की कोशिश करता है। इस पर बड़ी तफसील से मैं एक बहुत अरसा पहले यहां पर गुफ्तगू कर चुका हूं कि शैतान जो है वो किस तरह अल्लाह से ये वादा करके आया है, किस तरह अल्लाह से ये इजाजत लेकर आया है कि मैं तेरे इंसानों को गुमराह करके रहूंगा। और कुरान मजीद में वाजे कहा गया कि देखो ये शैतान तुम्हारा दुश्मन है, इसे अपना दुश्मन ही समझो। तो इस हवाले से ये शैतान जो है वो एक आदमी को बड़ी आसानी से अगवा कर लेता है। उसकी मिसाल भी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दी, हजरत माज़ बिन जबल रजी अल्लाह तआला अन्हु इसके रावी हैं, वो कहते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि भेड़ अगर अपने गल्ले से अलहदा हो जाए तो उसको भेड़िया बड़ी आसानी से शिकार कर लेता है। जाहिर है कि भेड़ें अगर अपने गल्ले के अंदर जा रही हैं तो उन पर एक हिफाजत का पूरा निजाम होता है, लेकिन कोई भेड़ अगर उस गल्ले से अलहदा हो जाती है, तन्हा हो जाती है, तो भेड़िए उसको बड़ी आसानी से शिकार कर लेते हैं। और फरमाया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कि इंसानों का भेड़िया शैतान है। देखिए वही बात आ गई कि इंसान भी अगर किसी जमाती जिंदगी में, किसी डिसिप्लिन में नहीं है, तो भेड़िया उसको आसानी से, शैतान जो है उसे आसानी से अगवा करके तबाह बर्बाद कर देगा, उसे हलाक कर देगा, उसे हलाकत की वादी में ले जाएगा। तो इस हवाले से यह बात जो है वो मैंने बहुत सी और अहादीस भी हैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जिसमें इन सारी जमाती जिंदगी की अहमियत को बयान किया है। दूसरा और तीसरा हुक्म जो है वो असमावता, ये बात भी इसी के साथ मुंसलिक है कि जमाती जिंदगी हो लेकिन उसमें वो ऐसी नहीं होनी चाहिए कि दो चार आने की मेमोरी वाली जमात, बस उसमें चंदा दे दिया इंसान ने और बस फारिग हो। उसके डिसिप्लिन होना चाहिए उस जमात, ऐसी जमात जिसका एक डिसिप्लिन हो, जिसके अंदर नज्म हो, जिसके अंदर एक अमीर हो और वो अपने मामूरीन की निगहदाश्त कर रहा हो, उनके आमाल, उनकी रोजमर्रा के मामूलात को देख रहा हो, और उसमें अगर कोई कमी बेशी है तो उसको दुरुस्त कर रहा हो, ऐसी जमात। और जाहिर है कि वो डिसिप्लिन्ड होगी, ऑर्गेनाइज्ड होगी, उसका नज्म जो है वो समोताद पर मबनी होगा। इसके हवाले से भी कुरान मजीद में कई जगह पर ये समोताद के अल्फाज आप बार बार वहां पर पढ़ेंगे कुरान मजीद में। एक मकाम सूरह तगाबुन का, उसमें फरमाया गया कि फत्तकुल्लाह मस्तता तुम वस्मऊ व अतीऊ, अल्लाह का तकवा इख्तियार करो जितना तुम्हारे बस में है, और उसकी इताद करते रहो और सुनो और इताद करो। जाहिर है कि कोई सुनाने वाला होगा तो उसको सुनेगा, और कोई अमीर होगा तो उसकी इताद की जाएगी, वरना तो इंसान अपने नफ्स की इताद कर रहा होता है। जैसे कुरान मजीद ने कहा है कि अफर आयता मन इत्तखज़ा इलाहु हवा, क्या नबी आपने ऐसे शख्स पर गौर किया कि जिसने अपनी ख्वाहिश नफ्स को अपना माबूद बना लिया? ये माबूद बन जाता है इंसान, इसी का हुक्म, इसी के आगे हाथ जोड़कर खड़ा रहता है और इसी के हुक्म पर जो है वो सारी जिंदगी बिता देता है। तो इसलिए फरमाया कि ڈسپلن جماعت کے اندر اپنے آپ کو اس کے نظم کے حوالے کرو تاکہ ایک صالح قیادت، ایک صالح امیر تمہاری رہنمائی کر رہا ہو اور تمہیں اس کی حفاظت حاصل ہو جائے، ایک نیک جماعت کی حفاظت حاصل ہو جائے۔ فَاتَّقُوا اللَّهَ مَا اسْتَطَعْتُمْ وَاسْمَعُوا وَأَطِيعُوا، یہ سورہ تغابن کی آیت نمبر 16 ہے۔ ویسے یہ بڑا عجیب معاملہ ہے کہ ہم دینی اعتبار سے اپنے آپ کو کسی کے حکم کے تحت دینے کے لیے تیار نہیں ہوتے، لیکن یہ کہ جہاں ہم ملازمت کر رہے ہوتے ہیں وہاں باس، جہاں سے ہمیں چند تکے ملتے ہیں، تنخواہ ملتی ہے، اس کے وہاں پر اپنے باس کی جو ہے وہ ہر طرح کی جلی کٹی باتیں جو ہے وہ بڑی تحمل سے سنتے ہیں، وہاں اس کی ہر بات جو ہے وہ، جیسے کہا جاتا ہے کہ باس از آلویز رائٹ، باس ہمیشہ جو بات بھی کہے، غلط ہو صحیح ہو، اسے ماننا ہی ہوتا ہے۔ وہ کس وجہ سے ہم مانتے ہیں کہ ہمیں وہاں سے تنخواہ ملتی ہے، اس کی ہر طرح کی بات ماننے کے لیے تیار ہیں، لیکن ایک کسی نیک جماعت کے امیر کی بات ماننا جو ہے وہ ہمیں بڑا عجیب لگتا ہے، اس کے لیے ہم تیار نہیں ہوتے۔ حالانکہ یہ معاملہ ہمارا دینی اعتبار سے دنیا اور آخرت کی اصلاح کا معاملہ ہوتا ہے۔ یہ ڈسپلن جو ہے یہ مختلف حوالوں سے قرآن مجید میں اس کا تذکرہ آپ کو ملے گا، سورہ آل عمران میں بھی غزوہ احد کا ذکر ہے، 13-18 رکوع میں غزوہ احد پر تبصرہ کیا گیا ہے، اور اس میں بھی ظاہر ہے کہ جو شکست ہوئی عارضی مسلمانوں کو، قرآن مجید نے واضح طور پر کہا ہے کہ ہم نے تو تمہیں کامیابی عطا کر دی تھی، لیکن تمہارے ڈسپلن کے اندر یہ جو کمزوری تھی اس کی وجہ سے تمہیں یہ نقصان ہوا ہے۔ وہی عبداللہ ابن جبیر رضی اللہ تعالیٰ عنہ جو پہاڑی درے پر معمور تھے، 50 تیر انداز ان کے زیر کمان تھے، جب فتح ہو گئی تو ان میں سے ایک بڑی تعداد جو ہے وہ مال غنیمت کے لیے نیچے اتر آئی، اس کی وجہ سے وہ سارا پانسا جو ہے وہ پلٹا ہے، اور وہ ڈسپلن جو وہاں پر اس کے اندر ڈسٹربنس ہوئی ہے اس کی وجہ سے وہ نقصان جو ہے وہ اٹھانا پڑا، اور 70 صحابہ کرام جو ہے وہاں پر شہید ہو گئے۔ حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ سے بھی ایک روایت موجود ہے جس میں اسی جماعتی نظم کی اہمیت جو ہے وہ سامنے لائی گئی ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم سے وہ روایت کرتے ہیں کہ سمعت رسول اللہ صلی اللہ علیہ وسلم، میں نے نبی اکرم صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا، من خلا یدا من طاعہ، جس شخص نے ایک ہاتھ بھر بھی اس ڈسپلن سے اپنے آپ کو علیحدہ کیا، لقی اللہ یوم القیامت ولا حجت اللہ، وہ اللہ سے قیامت کے دن ملاقات کرے گا کہ اس کے پاس کوئی حجت نہیں ہوگی، یعنی یہ کہ اس کے پاس کوئی عذر نہیں ہوگا کہ وہ اس کو جسٹیفائی کر سکے۔ وَمَن مَاتَ وَلَيْسَ فِي عُنُقِهِ بَيْتٌ مَاتَ مِيتَةً جَاهِلِيَّةً، اور جس شخص کی موت اس حال میں ہو گئی کہ اس کی گردن میں بیعت کا قلادہ نہیں تھا، تو وہ ایک طرح کی جاہلیت کی موت مرا ہے۔ یہ مسلم شریف کی روایت ہے۔ اس حوالے سے ہم اپنا جائزہ اگر لیں تو واقعتاً عجیب معاملہ سامنے آتا ہے کہ ہم ان چیزوں پر غور کرنے کے لیے تیار نہیں ہیں، یہاں پر پھر ہم جائزہ لیتے ہیں کہ اسلام سے قبل کے دور کا معاملہ تو دور جاہلیت کہلاتا ہے، لیکن اسلام کے بعد اب تین صورتیں ہو سکتی ہیں، اسلام غالب ہو تو تمام مسلمانوں کا معاملہ یہ ہوگا کہ وہ خلیفہ وقت کے ہاتھ پر بیعت ہوں گے، اگر اسلام مغلوب ہے جیسا کہ آج کل ہے تو اس صورت میں پھر ہر شخص کو اسلام کے غلبے کے لیے جدوجہد کرنے کے لیے کسی نہ کسی جماعتی نظم کو اختیار کرنا چاہیے، اور اگر تیسری بات یہ بھی ہو سکتی ہے کہ اسے کسی جماعت پر اعتماد نہیں ہے، کوئی جماعت بھی ایسی موجود نہیں ہے کہ جس کے بارے میں وہ یہ سمجھ سکے کہ یہ صحیح جماعت ہے، تو اس صورت میں بھی اس کا وہ فرض ساقط نہیں ہو جائے گا، بلکہ اس کا فرض یہ ہوگا کہ وہ خود کھڑا ہو اور جماعت ایسی تیار کرے کہ جو اس اللہ کے دین کی جد و جہد کے لیے کوشش اور جد و جہد جاری رکھ سکے، اس کے سوا کوئی اور صورت ہو نہیں سکتی۔ تو یہ چند باتیں میں نے اس سموتاد کے حوالے سے آپ کے سامنے رکھی ہیں۔ اب چوتھی بات، اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمائی کہ تمہیں اختیار کرنی چاہیے اپنی زندگی میں ہجرت، بالجماعت و سمع و طاعت والہجرت والجہاد فی سبیل اللہ۔ ہجرت جو ہے یہ بھی ایک بڑی بنیادی اصطلاح ہے ہمارے دین کی، اور اس کا اصطلاحی مفہوم یہی ہے کہ ایک جگہ کو چھوڑ کر کسی دوسری جگہ چلے جانا۔ لیکن یہ کہ اس کا جو لغوی مفہوم ہے وہ محض کسی چیز کو ترک کر دینا، نبی اکرم صلی اللہ علیہ وسلم نے اس کی وضاحت فرمائی ہے جب آپ سے پوچھا گیا کہ ای الہجرت افضل یا رسول اللہ، اے اللہ کے رسول افضل ہجرت کون سی ہے؟ بہت پیارا جواب ہے، بار بار آپ نے سنا ہے، ان تہجر ما کرہ ربک، ہر اس چیز کو چھوڑ دو جو تمہارے رب کو پسند نہیں ہے۔ دیکھیے ایک لفظ ہے ہجرت، اور یہ ایک جملہ ہے، اس کی وضاحت میں نبی اکرم صلی اللہ علیہ وسلم کا کہ ان تہجر ما کرہ ربک، ہر اس چیز سے علیحدگی اختیار کر لو، ترک کر دو اس کو جو تمہارے رب کو پسند نہیں ہے۔ میں سوچ رہا تھا کہ دیکھیں اس ایک جملے میں بھی پورے دین کی تعلیم آ جاتی ہے۔ زندگی کیا ہے؟ قرآن مجید کی یہ ساری تعلیمات کیا ہیں؟ ان کو دو حصوں میں تقسیم کیا جا سکتا ہے، ایک ڈوز ہیں اور ایک ڈونٹس ہیں۔ ایک وہ چیزیں ہیں جن سے روک دیا گیا ہے کہ نہیں، یہ کام تمہیں زندگی میں نہیں اختیار کرنے، دوسری وہ چیزیں ہیں کہ تمہیں اختیار کرنے، یہ باتیں ہیں جو تمہیں اپنے عمل میں اختیار کرنی چاہیے، یہ کل دین ہے۔ اور اس کو سورہ حشر میں بیان کیا گیا اس انداز میں نبی اکرم صلی اللہ علیہ وسلم کے حوالے سے کہ ما آتاکم الرسول فخذوہ وما نہاکم عنہ فانتہوا، جو کچھ رسول تمہیں دے اس کو لے لو، اور جس چیز سے تمہیں رسول روک دے اس سے باز آ جاؤ۔ کل دین اس میں آ جاتا ہے، ما آتاکم الرسول فخذوہ وما نہاکم عنہ فانتہوا، سارا دین اس میں آ گیا۔ لیکن یہ کہ ہم غور کریں اس بات پر کہ ہم یہ سب کچھ سنتے ہیں، بار بار سنتے ہیں، لیکن یہ کہ زندگی کے اندر کوئی چھوٹی سے چھوٹی تبدیلی لانے کے لیے بھی ہم سوچتے نہیں ہیں۔ جس ڈگر پر ہماری زندگی یا ہمارا اٹھاؤ ہوا ہے، ہماری اٹھان ہوئی ہے جس کو کہنا چاہیے، اسی پر مسلسل جو ہے وہ ہم اپنے آپ کو بالکل ریلیکس کیا ہوا ہے کہ اسی پر لڑکتے جا رہے ہیں، کبھی نہیں سوچتے کہ ہم جو عمل اختیار کیے ہوئے ہیں، ہم نے جو رسم و رواج اختیار کیے ہوئے ہیں، ہم جس طرح کی طرز زندگی ہم نے اختیار کر رکھی ہے، یہ سٹائل آف لائف جو ہے ہمارا، اس کے اندر کس چیز کو ہمیں ترک کرنا چاہیے، کس چیز کو اختیار کرنا چاہیے، کبھی اس پر غور شاید ہم نے کیا. ہجرت یہ نہیں ہے کہ آدمی ایک سرزمین کو چھوڑ کر دوسری جگہ ہی چلا جائے، وہ اس کا اتمامی مفہوم ہے، ہے وہ مفہوم، لیکن ہجرت کا آغاز یہاں سے ہوتا ہے کہ انتہجر ما کرہ ربک، تم ہر اس چیز کو چھوڑ دو جو تمہارے رب کو پسند نہیں. اس پر غور ہم کریں، اپنی زندگی کا جائزہ لیں، کم سے کم کوئی ایک چیز ہم دیکھیں، نکالیں اپنی زندگی میں سے، اور اس کے لیے اپنے آپ سے عہد کریں کہ میں کوئی ایک چیز جو میرے رب کو پسند نہیں، جو رسول اللہ صلی اللہ علیہ وسلم کو پسند نہیں، بے شمار چیزیں آپ کو مل جائیں گی، اس کو میں اپنی زندگی سے ترک کر دوں گا، نکال دوں گا، اور کوئی ایک چیز دیکھیں کہ یہ میرے رسول کا حکم ہے، اس کو میں اختیار کر لوں گا، کم از کم ایک کا ہی اپنے آپ سے وعدہ کر لیں ہم کہ یہ میں ضرور اپنی زندگی میں اختیار کر لوں گا، اور اس بات کو جو غلط ہے میری زندگی میں اس سے میں جان چھڑا لوں گا. تو یہ طرز عمل ہے کہ جو ہمیں اختیار کرنا چاہیے. اس حکم کے حوالے سے جو نبی اکرم صلی اللہ علیہ وسلم کا ہمارے سامنے آیا ہے اس حدیث میں کہ ہجرت کو اختیار کرو، ہر برے کام سے ہجرت، جس سے اللہ اور اس کے رسول نے روکا ہے اسے ہجرت اختیار کر لے انسان، اس کو ترک کر دے اپنی زندگی میں سے، اور ہر اس کام کو اختیار کر لے کہ جس کا اللہ اور اس کے رسول نے حکم دیا ہے. اور آخری جو بات نبی اکرم صلی اللہ علیہ وسلم نے فرمائی کہ جہاد فی سبیل اللہ، یہ پانچواں حکم ہے، یہ بھی اپنی جگہ پر ایک مستقل موضوع ہے کہ انسان اپنی زندگی جو ہے اس کو مسلسل جد و جہد کے اندر بسر کرے. محنت تو ہر شخص کر رہا ہے، جد و جہد کر رہا ہے، لیکن اس جد و جہد کا ہدف کیا ہے؟ جیسے کہ میں نے عرض کیا کہ ہدف تو اکثر و بیشتر یہ دنیا ہے، یہ جہاد فی سبیل النفس ہے، ہم اپنے نفس کو برقرار رکھنے کے لیے، اس کو موٹا تازہ کرنے کے لیے جو ہے یہ ساری جد و جہد کر رہے ہیں، ہمارا یہ جہاد ہو رہا ہے. لیکن تقاضا کیا ہے کہ جہاد فی سبیل اللہ، اللہ کے دین کو غالب کرنے کے لیے اللہ کے راستے میں جہاد کیا جائے. لوگ جو ہے وہ آپ حیران ہوں گے، اکثر سنتے ہیں لوگ کہ یہ کتنی بڑی بڑی رسک لیتے ہیں، اپنی زندگی کو کس طرح سے ایڈونچر بنا کر بسر کرتے ہیں، کتنے پہاڑوں پر جاتے ہیں لوگ، کوئی کیٹو جو ہے اس کو سر کر رہا ہے، کوئی ماؤنٹ ایوریسٹ کو سر کر رہا ہے، اور اس میں اپنی جانوں کا رسک لیتے ہیں، جبکہ ان کو کوئی جو ہے وہ اس موت کے بعد کسی نعمت کا کوئی اور ان کے ساتھ کوئی وعدہ نہیں ہوتا کہ انہیں اس پہاڑ کو سر کرنے کے نتیجے میں جو ہے وہ کوئی بہت بڑا اجر اور ثواب ملے گا، کوئی ایسی بات نہیں، لیکن وہ اپنی زندگیوں کو رسک میں ڈالتے ہیں. تو یہ ہمارے لیے بھی سوچنے کی بات ہے کہ ہم بھی اللہ کے اس دین کے غلبے کے لیے جد و جہد کرتے ہوئے کچھ نہ کچھ تو ایثار اور قربانی اپنی زندگی کے اندر اختیار کریں. اور یہ ایثار اور قربانی ظاہر ہے کہ اسی وقت انسان کر سکتا ہے جب وہ کسی نظم اور ڈسپلن میں ہوتا ہے، اس وقت کسی بڑے کام کے لیے جو ہے وہ انسان اس کا حصہ بن کر جو ہے وہ کسی بڑے کام کے لیے جد و جہد کر سکتا ہے، اس میں پھر آدمی کو اذیتیں بھی آتی ہیں، پریشانیاں بھی آتی ہیں، مشکلات بھی آتی ہیں، ان پر پھر جو ہے وہ انسان सब्र करे और उस पर जो है वो बढ़ चढ़कर अपनी कुर्बानी पेश करे। ये है असल में जिंदगी बसर करने का एक सही उसलूब, सही तरीका। लेकिन ये कि हम अपनी अपनी डगर पर 24 घंटे हमारे इसी छोटी सी दुनिया के चंद जरूरियात को पूरा करने के अंदर ही सर्फ हो जाते हैं, तो ये एक लम्हा फिक्रिया है हमारे लिए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की ये इंतहाई अहम हदीस जिसमें आपने फरमाया कि आमुरुकुम बिखम्सिन, मैं तुम्हें पांच बातों का हुक्म देता हूं, बिल जमात व समय व तात वल हिजरत वल जिहाद फी सबीलिल्लाह, जमाती जिंदगी, डिसिप्लिन जिंदगी, ऑर्गेनाइज जिंदगी, और उसमें तर्क व इख्तियार अल्लाह के और उसके रसूल के अहकाम के मुताबिक इंसान उसमें एडजस्टमेंट करे, तर्क व इख्तियार करे, कौन सी चीज शैतानी दाखिल हो गई है उसको हटाए, उसमें रहमानी चीज दाखिल करे, और उसके लिए जो मेहनत करने की जरूरत है वो जिहाद है, जिद्दोजहद, जोहद मुसलसल। ये मुस्तकिल एक मौजू है, लेकिन जाहिर है कि इस पर आज गुफ्तगू का मौका नहीं है, वक्त खत्म हो चुका है, ज्यादा हो गया बल्कि। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें इस फरमान रसूल पर अमल पैरा होने की तौफीक अता फरमाए। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।